देखेको छ। अनि इसाकले आफ्ना बाबु अब्राहमसँग बोलेर भने, मेरा पिताजी। अनि उनले भने, हेर म यहाँ छु मेरा छोरा। अनि उसले भने, हेर्नुहोस् आगो र दाउरा छन्, तर होम बलिका निम्ति पाखा कहाँ छ? अनि अब्राहमले भने, मेरा छोरा, परमेश्वर आफैले होम बलिका निम्ति पाखाको प्रबन्ध गर्नुहुनेछ। यसरी उनीहरू दुवै सँगसँगै हिँडे। यहाँ देख्छौँ केवल एकचोटि मात्र इसाक बोलेको छ यो यात्रामा, अनि त्यो चाहिँ प्रश्न सोध्न, होम बलिका निम्ति पाठो कहाँ छ? अब्राहम र इसाक पहिला पनि अवश्य नै यसरी होम बलि चढाउनलाई उनीहरूले समय ठाउँ अवश्य कहीँ न कहीँ गएका थिए, तर जहिले पनि त्यहाँ होम बलिको पाठो हुन्थ्यो, यसपालि छैन। अनि यहाँ अब्राहमको के अरे इसाकको प्रश्नबाट हामी के देख्छौँ भने, इसाकलाई राम्ररी सिकाइएको थियो परमेश्वरको बारेमा, पवित्र परमेश्वरका आउने बाटो के हो, कसरी उहाँलाई उपासना गर्नुपर्छ, विश्वास के हो, मुक्ति कसरी पाइन्छ, राम्रोसँग अब्राहमले इसाकलाई सिकाएको देख्छौँ। किनभने उसले भन्छ होम बलिको लागि बाटो चाहिन्छ, जसरी बाइबलमा भनेको छ, रगत नबगाइकन पाप क्षमा हुँदैन, हिब्रू 9:22। म सोध्न चाहन्छु तपाईँ जो जो चाहिँ बुवा आमाहरू हुनुहुन्छ, जसको छोराछोरीहरू छन्, के तपाईँको छोराछोरीहरूलाई तपाईँले सिकाउनु भएको छ अब्राहमले जस्तो? के उनीहरूलाई सुसमाचार थाहा छ? अहिले त चर्च जाने धेरै क्रिस्चियन बनाउँदैहरूलाई सुसमाचार थाहा छैन। के तपाईँको छोराछोरीलाई सुसमाचार थाहा छ? के उनीहरूले जवाब दिन सक्छन् ख्रिस्ट किन मर्नु भयो? के उनीहरूले हिब्रू 9:22 अघि भनेको कुरा त्यहाँ लेखिएको के हो, यसको अर्थ यसको कारण बताउन सक्छ? अब यहाँ चाहिँ अब्राहमलाई जब उसको छोराले सोध्छ होम बलिको निम्ति पाठा कहाँ छ, यो प्रश्न चाहिँ अब्राहमको निम्ति चाहिँ एउटा मानवीय ढङ्गले भन्ने हो भने यो पीडादायी हुनुपर्छ, किनभने उसलाई नै चढाउन लगिरहेछ होम बलिको निम्ति पाठा कहाँ छ बुवा? अनि अब्राहमले जवाब दिन्छ, मेरा छोरा, हेर्नुहोस् है कति प्रेमिलो बाथी छ, मेरो बुवा, मेरो छोरा। उसले भन्छ, मेरो छोरा, परमेश्वर आफैले होम बलिका निम्ति पाठाको प्रबन्ध गर्नुहुनेछ। अब्राहमले चाहिँ इसाहकलाई आफ्नो छोरालाई अनावश्यक पीडा दिन चाहँदैन। अब्राहमलाई थाहा छ यो चाहिँ अति नै असाधारण र अति नै विशेष कुरा भइरहेछ यहाँ, परमेश्वरको यो आज्ञा उसलाई होम बलि चढाउने कुरा। उसलाई यति थाहा छ कि परमेश्वरले चाहिँ केही न केही गर्नुपर्छ यहाँ, अब झन्झन नजिक आउँदैछ, 3 दिन त भइसक्यो, अब मोरिया डाँडा अब पुग्न लागिसक्यो, बिचमा यहाँ प्रश्न आउँदैछ, पाठो कहाँ छ? अब उसलाई थाहा छ परमेश्वरले केही न केही गर्नुपर्छ, किनभने यो चाहिँ प्रतिज्ञा गरिएको छोरा हो, यसैबाट परमेश्वरले आफ्नो प्रतिज्ञा पुरा गर्नुपर्छ, ऊ मारिनुपर्छ उसको अब्राहमको सोचाइमा, त्यसो भए परमेश्वरले बौडी उठाउनै पर्छ। हामीले त्यो अस्ति अध्ययन गरेका थियौँ, उसको विश्वासै थियो तर उसलाई थाहा थिएन कसरी हुनेछ, खालि ऊ चाहिँ के गर्दै थियो, परमेश्वरमा भरोसा गर्दै थियो। देख्नुभयो परमेश्वर हामीलाई के सिकाउन खोजिरहनु भएको छ, परमेश्वरमा भरोसा गर्न। यस्तो अवस्थामा पनि भरोसा गर्न, जब चाहिँ यस्तो आज्ञा पालन गर्नु परेको छ कि यहाँ चाहिँ सर्वस्व दिनु परेको छ, अनि ऊ चाहिँ यो भरोसा गर्न तयार पनि छ, अनि ऊ चाहिँ पुरै आज्ञा पालन गर्नको लागि चाहिँ उसको पुरै मन सेट भइसक्यो, ऊ उताबाट हिँड्नुभन्दा अगाडि नै सेट भइसक्यो उसको, अनि उसको सोचाइमा यति छ कि अब बाँकी काम चाहिँ परमेश्वरको हो, म जान्दिनँ कसरी हो, परमेश्वरले नै होम बलिको पाठो प्रबन्ध गर्नुपर्ने हुन्छ छोरा। परमेश्वरले नै गर्नुपर्छ, यो कुनै मान्छेले गरेर हुने होइन, परमेश्वरले गर्नुपर्छ। मै मेरो भाग चाहिँ म पुरा गर्छु, मलाई आज्ञा दिनुभएको छ त्यो म पुरा गर्छु, तर परमेश्वरले चाहिँ प्रबन्ध गर्नुपर्ने हुन्छ। उसलाई यति थाहा थियो कि इसहाक स्वयं नै परमेश्वरले अचम्म तरिकाले प्रबन्ध गरिएको व्यक्ति हो। 100 वर्षको उमेरमा बाँच इसहाकबाट जन्मेको हो, 90 वर्षको होइनबाट। अनि त्यो दिन चाहिँ उसको सोचाइमा इसहाक नै त्यो बाटो हो। अनि उसले भन्छ यस्तै होस्, किनभने इसहाक त परमेश्वरको हो, परमेश्वरले दिनुभएको हो। त्यसैले अब्राहमले कुनै पनि हिसाबले यो उसको समस्या भनौँबाट निस्किन खोज्दैन। भरोसा भनेको नि त्यही नै हो, जब चाहिँ परमेश्वर आज्ञा म जस्तो सुकै मूल्य तिर्नु परे पनि, जस्तो सुकै कठिनाइ भए पनि, जस्तो सुकै त्यहाँ मैले नबुझे पनि मलाई जे गर भन्नुभएको छ म गर्छु, परमेश्वरको आज्ञा मैले पालन गर्नैपर्छ, भरोसा भनेको यस्तो हो। अनि यसरी उनीहरू चाहिँ त्यसपछि त चुपचाप अगाडि बढ्छ। इसहाकलाई चाहिँ त्यो जवाफ पाएपछि उसले त्यसैमा उसले आफूलाई चित्त बुझाएको देखिन्छ, किनभने त्यसपछि कुनै पनि शब्द निस्किँदैन उसको मुखबाट। इसहाक केही बोल्दैन त्यसपछि, जसरी अघि भन्यौँ यो चाहिँ हाम्रो प्रभु येशु ख्रीष्टको चित्र हो। जसरी उहाँ पनि किचोमिचोमा पर्नु भयो, उहाँ कष्टमा परिनु भयो, त्यही पनि उहाँले आफ्नो मुख खोल्नु भएन, उहाँ चाहिँ मारिन लगेको भेडा जस्तै लगिनु भयो, अनि उहाँ उनकत्रनेको सामु लगिएको एउटा भेडा जस्तै गुङ्गा बस्नु भयो, मुख खोल्नु भएन। यसो यात्री भन्नुको छ। अनि दुई पटक हामीलाई यहाँ बताएको छ कि अब्राहम र इसहाक चाहिँ सँगसँगै गए, दुई चोटि हामीलाई किन यसरी भन्नु भयो दुई पटक। यसबाट देख्छौँ कि कल्वरी क्रुसमा भएको त्यो महान महान बलिदानको कार्य मा चाहिँ दुवै पिता अनि पुत्र चाहिँ एक मन साथ काम गर्दै हुन्थ्यो। पिताले आफ्नो एकमात्र पुत्रलाई बलि चढाउँदै हुन्थ्यो, पुत्रले चाहिँ आफूलाई अर्पण गर्दै हुन्थ्यो हाम्रो निम्ति परमेश्वरको हातमा। इसहाकलाई चाहिँ अब के भइरहेको छ उसलाई थाहा छैन, अब्राहमले नबताएको देखिन्छ। तर प्रभु येशु ख्रीष्टलाई त स्वर्ग छोड्नुभन्दा अगाडि नै थाहा थियो, म पृथ्वीमा जाने भनेको चाहिँ एउटै कामको लागि हो, त्यो चाहिँ कल्वरी क्रुसमा सारा संसारको पापको लागि बलि भएर मर्न, जहाँ चाहिँ पिता परमेश्वरको न्यायपूर्ण क्रोध र धर्मय रिस चाहिँ मैले चाहिँ भोग्नुपर्ने हुने छ। उहाँलाई यो चाहिँ अनन्तदेखि नै थाहा थियो। त्यसैले प्रकाश 13:18 चाहिँ भनेको छ, संसारको उत्पत्तिभन्दा अगाडि नै मारिनु भएको थ्रुमा भनेर चाहिँ प्रभु येशूले भनेको छ। अब उत्पत्ति 22:9-10 पढौँ। अनि उनीहरू परमेश्वरले उनलाई बताउनु भएको ठाउँमा आइपुगे, अनि अब्राहमले त्यहाँ एउटा वेदी बनाए र दाउराहरू मिलाएर राखे, अनि उनले आफ्नो छोरा इसहाकलाई बाँधे र उसलाई वेदीमा दाउरामाथि राखे। 10 अनि अब्राहमले आफ्नो हात बढाएर आफ्नो छोरालाई बलि गर्नका निम्ति छुरी उठाए। अब यहाँ मसँग एकछिन विचार गर्नुहोस्, अब्राहमले इसहाकलाई यो बाँधेको कुरा, अब्राहमले इसहाकको हातहरू र खुट्टाहरू बाँधेको थिए, त्यो यहाँ भनेको छैन, तर बाँधेको मतलब अरू के हुनसक्छ त? यदि हात बाँधेको छैन अथवा खुट्टा बाँधेको छैन भने ऊ त स्वतन्त्र छ, ऊ बाँधेको छैन भन्नुपर्छ। बाँधे भनेपछि यही नै हुनुपर्छ। तर प्रश्न उठ्छ, किन बाँध्ने? के इसहाकलाई जबरजस्ती गरिनुपर्छ र? होइन, त्यो कारण चाहिँ होइन। एकछिन विचार गर्नुहोस्, अब्राहम चाहिँ एउटा बुढो मान्छे भइसक्यो, यदि इसहाक 25 थियो भने यो बेलामा, तीस वर्ष माथि त थिएन होला, जे होस् पच्चिस वर्ष थियो भने अब्राहम कति पुगेको थियो त? 125। अब इसाक बलियो थियो कि थिएन? पर्याप्त बलियो, त्यत्रो भारी बोकेर मासतिर हिँड्दै आएको छ मोरिया डाँडामाथि। इसाक सजिलै त्यहाँबाट उम्कन सक्थ्यो, भाग्न सक्थ्यो, तर ऊ भाग्दैन, ऊ फुत्किँदैन, ऊ चाहिँ राजी खुसी साथ आफ्नो पितालाई बाँध्न दिन्छ, आफूलाई बाँधिन दिन्छ। उसको बुवाको अधीनमा ऊ छ र साथै आफ्नो बुवाको परमेश्वरको अधीनमा पनि छ इसाक। किन इसाक बाँधियो? इसाक बाँधियो किनभने चाहिँ बलि चढाइदा पशु बाँधिन्थ्यो भनेर चाहिँ भजन सङ्ग्रह 118:27 चाहिँ एकचोटि मसँग पल्टाउनुहोस्। भजन सङ्ग्रह 128:17 यो होम बलि हो। भजन सङ्ग्रह 118:27 लेखेको छ, परमप्रभु नै यहोवा नै परमेश्वर हुनुहुन्छ, उहाँले हामीलाई ज्योति दिनुभएको छ, हामीलाई प्रकाश सत्यता दिनुभएको छ। चाडको बलिलाई डोरीहरूले वेदीका सिंहहरूमा बाधा भनेको छ। इसाक किन बाँधिएको छ? किनभने ऊ चाहिँ ख्रीष्टको छाया हो, चित्र हो, अनि ख्रीष्ट चाहिँ कल्वरी क्रुसमा, मलाई भन्नुहोस् त उहाँको हातहरू र पावहरू चाहिँ क्रुसमा केले बाँधिए? काँटीले। उहाँको हात र पाव चाहिँ किल्लाले बेरीमा चाहिँ टाङ्गिएको थियो। प्रभु यीशुसँग सबै अधिकार र सामर्थ्य थियो आफ्नो शत्रुहरूलाई चाहिँ सजिलै साथ उहाँले चाहिँ हटाउन सक्नुहुन्थ्यो। उहाँको हातमा किल्ला ठोक्ने त्यो रोमी सिपाहीहरूलाई उहाँले एक शब्दले नाश गर्न सक्नुहुन्थ्यो। ती यहुदी अगुवाहरू र धर्मगुरुहरू जसले उहाँलाई दोषी ठहराए उनीहरूलाई प्रभु येशूले सजिलै साथ नष्ट गर्न सक्नुहुन्थ्यो। उहाँलाई धोका दिने यहुदा इस्करियोतीलाई प्रभु येशूले सजिलै साथ नष्ट गर्न सक्नुहुन्थ्यो। उहाँले गेत्सेमनीमा उहाँले भन्नुभयो, यदि मैले पितासँग अहिले प्रार्थना गरेँ भने पिताले मलाई 12 पल्ट स्वर्गदूतहरू पठाइदिनुहुनेछ। एक पल्टनमा चाहिँ रोमी पल्टनमा 6,000 सिपाहीहरू हुन्थे, 72,000 स्वर्गदूतहरू पठाइदिन सक्नुहुन्छ। पत्रुसलाई भन्नुभयो, जब पत्रुसले चाहिँ आफ्नो तरवार निकालेर चाहिँ प्रभु येशूलाई बचाउँछु भनेर एउटा पुजारीको दास मालखसको कान काटेको थियो, प्रभु येशूले त्यो प्रार्थना गर्नु भएन, उहाँलाई चाहिँ बाँधेर काइफाको घरमा लग्यो एउटा अपराधीलाई चाहिँ। उहाँ आफूलाई बचाउनलाई कुनै पनि प्रयास गर्नु भएन, जुन कुरा फेरि पनि म पढ्दिन्छु यशया 53:7। उहाँ थिचो मिचोमा पर्नुभयो, उहाँलाई कष्ट दियो, तर पनि उहाँले आफ्नो मुख खोल्नु भएन। उहाँ भेडाको पाठो चाहिँ उहाँ मारिनुको निम्ति ल्याइनु भयो, अनि जसरी भेडा आफ्ना उन कत्रनेको सामु गुङ्गा रहन्छ त्यसरी नै उहाँले पनि आफ्नो मुख खोल्नु भएन, आफूलाई बचाउनलाई केही पनि गर्नु भएन। उहाँको समय भएको थियो, उहाँ क्रुसमा मर्न जानुभयो। मलाई एउटा अङ्ग्रेजीमा मनपर्ने भजन चाहिँ यसरी नेपालीमा रूपान्तर गर्न सकिन्छ, मेरा आँखा खोलिदिनुहोस् हे प्रभु, म प्रतिको तपाईँको उद्वेगको प्रेम देख्न, जुन प्रेमले तपाईँलाई पृथ्वीमा ल्यायो कल्वरी क्रुसमा मर्न, मलाई बुझ्ने तुल्याउनुहोस्, भित्र लिन सघाउनुहोस्। पवित्र प्रभुले मेरा पाप उठाई लग्दाको त्यो दुःख जान्ने तुल्याउनुहोस्। के ती काँटीले थियो हे प्रभु तपाईँलाई क्रुसमा बाँधेको? होइन, अनन्त प्रेमले थियो त्यहाँ बाँधेको अद्भुत तपाईँको प्रेमले म प्रतिको। मलाई बुझ्ने तुल्याउनुहोस्, भित्र यो कुरा लिन सघाउनुहोस्, पवित्र प्रभुले मेरा पाप उठाइ लग्दाको त्यो दुःख जान्ने तुल्याउनुहोस्। ओहो, उद्वेगहरूको पनि उद्वेग कि मेरो सत्ताको तपाईँको मृत्युले मेरा खुल्ला पाप, मेरा गुप्त पाप एक एक सबै क्षमा हुन पाए। मलाई बुझ्ने तुल्याउनुहोस्, भित्र लिन सघाउनुहोस्, पवित्र प्रभुले मेरा पाप उठाइ लग्दाको त्यो दुःख जान्ने तुल्याउनुहोस्। अब मेरो हृदय पगाल्नुहोस् प्रभु, मलाई मोड्नुहोस्, मलाई तोड्नुहोस्, जबसम्म तपाईँलाई मेरो जीवनको प्रभु र मालिक भनी मुकुट पहराउँदिन। मलाई बुझ्ने तुल्याउनुहोस्। म प्रश्न सोध्न चाहन्छु अब तपाईँहरूलाई, के तपाईँ बाँधिनलाई तयार हुनुहुन्छ, इच्छुक हुनुहुन्छ? परमेश्वरको इच्छाले बाँधिन, परमेश्वरको वचनले बाँधिन, परमेश्वरको प्रेमले बाँधिन तपाईँ तयार हुनुहुन्छ? तपाईँ, म चाहिँ विश्वासीहरूलाई सोध्दैछु अब, यदि तपाईँ प्रभुको चेला हुनुहुन्छ भने, आदम चाहिँ के गर्यो? परमेश्वरको विरुद्धमा उसले आफ्नै इच्छा रोज्यो, उसले विद्रोह थियो, अनि समस्या संसारभरि आज देख्न सक्छौँ त्यसको प्रतिफल। जब एउटा मान्छे परमेश्वरबाट स्वतन्त्र हुन्छ, ऊ चाहिँ एउटा दास बन्छ। परमेश्वरबाट स्वतन्त्र बनेको मान्छे चाहिँ पापको दास, शैतानको दास र आफ्नै एउटा छली, दुष्ट, अँध्यारो, भ्रष्ट हृदयको दास बन्छ। तर जुन मान्छे चाहिँ परमेश्वरको दास बन्छ, ऊ चाहिँ साँच्चै स्वतन्त्र हुन्छ। प्रभु यीशुले पनि त्यो भन्नुभयो, अनि तिमीले सत्य जान्नेछौ र सत्यले तिमीलाई स्वतन्त्र पार्नेछ, यदि पुत्रले तिमीलाई स्वतन्त्र पारे भने तिमी साँच्चै स्वतन्त्र हुनेछौ। यो न आठमा जब हामी यो इच्छाको बारेमा सोच्दैछौँ नि, अहिले इच्छाको बारेमा सोच्दाखेरि, जब बुवा चाहिँले अब्राहमले उसलाई बाँध्दैछ, उसको हातलाई बाँध्छ, उसको खुट्टालाई बाँध्छ, प्रश्न हुन्छ कस्तो खालको बातचित भयो होला त्यहाँ, के कुरा त्यहाँ भयो होला बुवा र छोराको बिचमा? त्यो घडी चाहिँ अति नै पवित्र छ र हामीलाई बताइएको छैन। एउटा पर्दाले चाहिँ हाम्रो लागि चाहिँ त्यो छेकिएको छ, ठिक जसरी कल्भरी क्रुसमा पनि, जब प्रभु येशु पिताद्वारा क्रुसमा हाम्रो पाप बोकेर बलि हुनलाई जब उहाँ त्यागिनु भयो, त्यो बेलामा पनि दिउँसै, मध्य दिनमा होइन र दिउँसै, जब घाम उज्यालो हुनुपर्ने बेलामा घाम पनि अँध्यारो भयो, अनि केवल एउटा आवाज सुन्न सकिन्थ्यो, एली एली लामा सबक्तनी, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भयो? अनि त्यसैले त्यो इसाहाकलाई सोच्छौँ त, जब ऊ चाहिँ मोरिया डाँडामाथि चाहिँ त्यो दाउराको भारी, त्यो बलि हुनुपर्ने भारी बोकेर चाहिँ माथि जाँदै जाँदैछ, उसलाई अचम्मक लागेको हुनुपर्छ, त्यो दिन बुझ्न नसकिरहेको हुनुपर्छ कि त्यहाँ चाहिँ होम बलिको निम्ति पाठ छैन। अनि जवाफमा आउँछ, परमेश्वरले नै होम बलिको पाठ प्रबन्ध गर्नुहुन्छ। अनि जब मोरिया डाँडाको माथि पुगेपछि दुवैजना बुवा छोरा एक मन छ, अब्राहमले चाहिँ वेदी तयार गर्छ राम्ररी, अनि त्यसपछि त्यो होम बलिको दाउरा पनि तयार गर्छ। अब्राहम इसाकलाई चाहिँ यो दिन चाहिँ अति असाधारण छ भन्ने चाहिँ लागेकै हुनुपर्छ मेरो विचारमा, किनभने सबै चिज छ त्यहाँ, खालि होम बलिको पाठ छैन। अब यदि अब्राहमले चाहिँ आफ्नो छोरालाई अहिलेसम्म केही पनि भनेको छैन भने यसको बारेमा, जब अब्राहमले अब के गर्न लागिरहेछ भनेर अहिलेसम्म बताएको छैन भने, तर जब अब्राहमले इसाको हात बाँध्न थाल्छ र खुट्टाहरू बाँध्न थाल्छ, त्यो बेला त अब इसाकलाई कुनै पनि शङ्कै छैन, अब ठ्याक्कै के हुन लागिरहेको छ। तर अझसम्म कुरा त्यहाँ कुनै पनि विरोध छैन इसाको तर्फबाट। ऊ छटपट गरिरहेको हामीलाई बताएको छैन, ऊ फुत्किन खोजेको छैन। इसाक चाहिँ एउटा होम बलिको रूपमा बलि हुनलाई इच्छुक छ, ऊ मर्नलाई इच्छुक छ। अचम्म, तस्बिर यही नै हो हाम्रो प्रभु यीशुको कल्पनी क्रुसमा। किनभने प्रभु यीशुको मृत्यु चाहिँ जबरजस्ती उहाँ मारिनु भएको थिएन, उहाँ चाहिँ आफूलाई बचाउन नसकेर मर्नुभएको थिएन, उहाँ शहीदको रूपमा मर्नुभएको होइन, उहाँ बलिको रूपमा मर्नुभएको हो। उहाँ चाहिँ मृत्युसम्म आज्ञाकारी हुनुभएको, उहाँ आफू ओछ्याउनुभएको, अनि उहाँ चाहिँ क्रुसको शर्म लाग्दो मृत्युसम्म पनि उहाँ ओछ्याउनु भएको कुराको तस्बिर हो। इसाक चाहिँ फाँदिनलाई पनि ऊ राजी खुसी छ। कसरी तालिम दियो अब्राहमले आफ्नो छोरालाई? इसाक मर्न तयार छ। यहोन्ना 10 हेर्नुहोस् न, यहोन्ना 10 प्रभु यीशुले भन्नुहुन्छ आफ्नो बारेमा, अब यहोन्ना 10 अनि 17 पद, यही कारणले मेरा पिताले मलाई प्रेम गर्नुहुन्छ किनकि म मेरो प्राण यसलाई म फिर्ता लिउँला भनेर अर्पण गर्छु। कसैले यसलाई मबाट खोसेर लाँदैन तर म आफै यसलाई अर्पण गर्छु। यसलाई अर्पण गर्ने मेरो अधिकार छ र यसलाई फिर्ता लिने पनि मेरो अधिकार छ। यो भाग्य मैले मेरा पिताबाट पाएको छु। अघि मैले भने पनि सात पटक यो उनीहरूको सुसमाचारमा पिताले मलाई प्रेम गर्नुहुन्छ, यो पनि एउटा हो। अनि किन मलाई प्रेम गर्नुहुन्छ? किनभने उहाँले भन्नुभएको म गर्दैछु, यहाँसम्म कि म मृत्युसम्म पनि आज्ञाकारी छु। इसहाक चाहिँ एकदम सिद्ध रूपले चाहिँ यहाँ चित्र प्रस्तुत गरेको छ प्रभु यीशुको। हामीले चाहिँ खालि कल्पना मात्र गर्न सक्छौँ इसाकको लागि चाहिँ त्यो अनुभव कति भयावह, कति डरलाग्दो थियो, कल्पना मात्र गर्न सक्छौँ। ऊ चाहिँ चकित भएको हुनुपर्छ मानवीय ढङ्गले। ऊ चाहिँ भयङ्कर त्रासले र पीडाले भरिएको हुनुपर्छ जब चाहिँ उसलाई बाँधिन थाल्छ। तैपनि ऊ चाहिँ आफूलाई सुम्पन्छ, ऊ आज्ञाकारी हुन्छ, मर्नलाई आफूलाई दिन्छ। प्रभुको सवालमा भने हामीलाई चाहिँ उहाँको भित्री तनाव पीडा चाहिँ हामीलाई व्यक्त गरिएको छ बाइबलमा। त्यसको लागि चाहिँ हामी कहाँ जानुपर्छ भने गेत्सेमनी बगैँचामा। त्यसरी मर्कुसको 14 अध्याय हामी पढौँ। मर्कुसको 14 अध्याय मर्कुसको 14 अध्यायमा तेत्तिसदेखि पढ्नेछौँ। 33 अनि उहाँले, अब तपाईँहरूलाई थाहा छ है यो घटना, प्रभु यीशु अब केही घन्टामा नै क्रुसमा उहाँ मारिनलाई लगिनुहुनेछ। अघिल्लो रातको कुरा हो, त्यो रातभर उहाँ सुत्नुहुन्न। अनि उहाँ चाहिँ लाई थाहा छ अब उहाँलाई चाहिँ पक्रनलाई चाहिँ आउँदैछ। यहुदा इस्करियोती गइसक्यो लिएर आउनलाई, अनि उहाँ चाहिँ प्रार्थनामा जानुहुन्छ। अनि उहाँले चाहिँ 33 पदमा के गर्नु चाहिँ यहाँ पढ्छौँ, अनि उहाँले पत्रुस, याकुब र यहोन्नालाई आफ्नो साथमा लैजानु भयो। अनि उहाँ साह्रै विचलित र अति व्याकुल हुन लाग्नुभयो र तिनीहरूलाई भन्नुभयो, मेरो प्राण मृत्यु नै होला झैँ गरी अति नै शोकले भरिएको छ, तिमीहरू यहीँ बस र जागर हो शब्दहरूलाई विचार गर्नुहोस्। उहाँ चाहिँ विचलित भनेछ, साह्रै विचलित, एक्कासी त्रासको प्रहार परेको छ उहाँलाई, थाहा नभएर होइन, उहाँलाई थाहा थियो, तर अब चाहिँ क्रुसको छाया आइसक्यो, त्यहाँ कलवरी क्रुसलाई परबाट देखिन्थ्यो भने अब उहाँको अनुभवमा चाहिँ एकदम नजिक आइसक्यो। दोस्रो कुरा भने चाहिँ अति व्याकुल भनेको उहाँ अति नै उहाँ पीडित हुनुभएको छ, अङ्ग्रेजीमा हामीले भन्छ नि डिप्रेस्ड भनेर, त्यही शब्द, अति नै उहाँलाई भारी भएको छ यो। त्यसपछि उहाँले भन्नुहुन्छ, मेरो प्राण मृत्यु नै होला झैँ गरी अति नै शोकले भरिएको छ। सोच्नुहोस् यो शब्दहरू, अनेक मतलब यति शोकले त्यहाँ उहाँको हृदय भरिएको छ, उहाँको पाप रहित उहाँको सिद्ध हृदयमा यस्तो शोक छ, किनभने पिताबाट उहाँ अब त्यागिनु पर्छ र उहाँले त्यो भयानक क्रोधको अनुभव गर्नुपर्छ, सारा संसारको पाप भोग्नुपर्छ, कि उहाँले भन्नुहुन्छ मर्ला जस्तै भयो, हामीले भन्छ नि मर्ला जस्तै भइसक्यो, अनि उहाँको भाषा यस्तै छ, मेरो प्राण मृत्यु नै होला जहिले शोकले भरिएको, शोकले नै मृत्यु होला जस्तै भइसकेको, भनेपछि भयङ्कर थियो। डाक्टर लुकाले एकछिन अनलाइन हेरिराख्नुहोस् ल, डाक्टर अनलाइन हेरिराख्नुहोस् एकछिनको लागि, मसँग लुकामा जानुहोस् अनि हामी फर्किहाल्नुपर्छ यहाँ, लुका 22:44। त्यस रातको प्रभु येशूको भयङ्कर यो मानसिक पीडालाई चाहिँ लुका एउटा डाक्टरले चाहिँ औषधि विज्ञानको दृष्टिकोणबाट एउटा कुरा बताउँछन्। लुका 22:44 अनि यहाँ लेखेको छ 44 अनि भारी व्यथामा परेर, यो शब्द चाहिँ ग्रिक शब्द हो आगोनिया, यसैबाट चाहिँ अङ्ग्रेजी शब्द एगनी भन्ने आउँछ, पीडा, ठुलो पीडा, भारी व्यथामा परेर उहाँले अझै यत्नसहित प्रार्थना गर्नुभयो। यसबाट हामीलाई शिक्षा पनि मिल्छ, पीडामा के गर्ने, प्रार्थना गर्नुहोस्। अनि उहाँको पसिना रगतका ठुला ठुला थोपा चाहिँ भुइँमा खसिरहेको थियो। यो चाहिँ चिकित्सक विज्ञानमा चाहिँ यसलाई हेमाटोहाइड्रोसिस भन्छ, हेमाटोहाइड्रोसिस के हो, हेमाटोहाइड्रोसिस भनेको यो चाहिँ एउटा विरलै हुने एउटा शारीरिक प्रतिक्रिया हो, जब भारी मानसिक पीडा हुन्छ र भित्र शोक हुन्छ। अनि अक्टोबर 24 अस्ति भर्खरको एउटा खबर मा चाहिँ इटालीमा एउटा 21 वर्षको आइमाई चाहिँ उपचारको लागि डक्टरमा आएको थियो, अनि उसको केस चाहिँ कस्तो भने, अनि त्यहाँ फोटो नै छ इन्टरनेटमा हेर्न सक्नुहुन्छ, उसको अनुहारमा पसिना चाहिँ रगत आइरहेछ, अनि 2 वर्षसम्म ऊ चाहिँ भारी तनावमा रहेको उसको पृष्ठभूमि पनि छ। अनि सबै यो अध्ययनमा चाहिँ त्यही पाइन्छ कि भित्री यति व्यथा भएर चाहिँ रक्त नलीहरू, त्यो केशिकाहरू, क्यापिलरिजहरू जुन चाहिँ त्यो पसिनाको ग्ल्यान्डहरू नजिक हुन्छ, त्यो रक्त नली फुटेर पसिनासँग मिसिएर बाहिर निस्कन सक्छ। यो चाहिँ हेमाटो हाइड्रोसिस चाहिँ विरलै हुने गर्छ, तर हुने चाहिँ गर्छ।
धेरैवटा केसहरू रेकर्डमा छ। प्रभु येशूको पीडाको अलिकति झलक हामी बुझ्न सक्छौँ यहाँ। मर्कुस 14 फर्केर जाउँ। मर्कुस 14 अब 35 र 36 यहाँ पढ्छौँ। 35 पदमा, अनि अलि पर गएर भनेपछि चेलाहरूलाई एक ठाउँमा छोडेर उहाँ एक्लै हुन चाहनुभयो यो प्रार्थना गर्नलाई। अनि अलि पर गएर उहाँ भुइँमा घोप्टो पर्नुभयो र यसरी प्रार्थना गर्नुभयो पितासँग, सम्भव भए यो घडी मबाट टलेर जाओस् भन्दै प्रार्थना गर्नुभयो। 36 पद, अनि उहाँले भन्नुभयो, हे अब्बा, हे पिता, तपाईँको निम्ति सबै कुराहरू सम्भव छ, यो कचौरा मबाट हटाइदिनुहोस्, तरै पनि म जे इच्छा गर्छु त्यो होइन, तर तपाईँ जे इच्छा गर्नुहुन्छ। अनि प्यारो दाजुभाइहरू, दिदीबहिनीहरू, विश्वासीजनहरू, मैले सुरुमा बाँडेको थिएँ, परमेश्वरले चाहिँ के चाहनु भएको छ भने, के खोज्दै हुनुहुन्छ भने, सारा पृथ्वीभरि उहाँको आँखा दौडिरहेछ, उहाँ चाहिँ यो चाहनुहुन्छ कि उहाँको पुत्र जस्तो हामी भएको चाहनुहुन्छ, उहाँको हृदय अनुसारको मान्छे खोजिरहनु भएको छ। परमेश्वरको योजना नै यही हो सुरुदेखि नै, उहाँले उहाँ बदल्नुहुन्न यो यस्तो भनेको चाहनुहुन्छ परमेश्वरले, स्पष्ट छ यस्तो भनेको। हामीले चाहिँ के भनेको भने, मेरो इच्छा होइन परमेश्वर पिता प्रभु, तर तपाईँको इच्छा पुरा भएको होस् भन्न सक्नुहुन्छ, भन्न सक्नुहुन्छ। मैले प्रभु येशूलाई चिनेको 40 सालतिर, मैले सुरुमा प्रभुलाई चिनेपछि केही समय चाहिँ यो भन्न सक्दिनँ थिएँ, मेरो इच्छा होइन तपाईँको इच्छा, अहँ म भन्न सक्दिनँ थिएँ, उल्टो मेरो इच्छा पुरा गरिदिनुहोस् प्रभु चाहिँ भनिरहेँ म। जबसम्म त्यो भनिरहेँ तबसम्म चाहिँ परमेश्वरले चाहिँ मलाई सिकाउन सक्नु भएन, मलाई आनन्दले भन्न सक्नु मिलेन, अनि उहाँले मलाई चाहिँ मसित खुसी पनि हुन सक्नु भएन, मेरो आफ्नो त्यो। तर एक दिन आयो जब चाहिँ मैले भने, मेरो इच्छा होइन अब तपाईँको इच्छा पुरा होस् हृदयदेखि, अनि त्यसपछि ठ्याङ्ग भयो। 8-9 महिना लाग्यो। जब हामी परमेश्वरसँग पुरै एक मन हुन चाहिँ रोज्छौँ, धेरै पटक हामी अझ लडौँला तर हाम्रो हृदय बदलिएको छैन, हामी एक मनै हुन चाहन्छौँ, हाम्रो अठोट चाहिँ छ एउटा यस्तो हृदय जसरी हामीले चाहिँ हेऱ्यौँ जुन दाउदमा भेटियो पहिलो समयतिर, एउटा सिद्ध हृदय। अनि हामीले चाहिँ अब्राहमलाई भेट्यो, सुरुमा थिएन उसको पनि, उसलाई सिकाउँदै लानु भयो, हामीले अध्ययन गऱ्यौँ, कतिचोटि विफल भयो, तर अब चाहिँ मरियो डाँडामा त्यो दिन चाहिँ उसको हृदय चाहिँ परमेश्वरले खोजेको जस्तै भएको छ। इसाकको पनि भेटिएको छ यहाँ। प्रश्न उठ्छ, हामी नै तपाईँ नै कुरा त त्यो हो, परमेश्वरको प्रिय सन्तान तपाईँ हुनुहुन्छ भने म सोध्न चाहन्छु एउटा अति व्यक्तिगत प्रश्न है, तपाईँ र परमेश्वरको बिचमा केही छ, केही बिचमा परमेश्वर तपाईँको बिचमा के, त्यो संसार हो, संसारको कुरा त्यसले तपाईँलाई चोट मात्र पुर्याउँछ, हानि मात्र पुर्याउँछ, संसार र त्यसको अभिलाषा नाश भएर जान्छ, त्यसलाई चाहिँ समातेर राख्नु चाहिँ, त्यसमा झुन्डिएर बस्नु चाहिँ त्यो योग्यको छैन। अर्को प्रश्न, कि त्यो संसार त होइन तर कुनै त्यस चिज हो जुन आफैमा पाप होइन तै पनि त्यो परमेश्वरको इच्छा चाहिँ होइन, त्यो त्यस्तो छ कि परमेश्वरको सर्वोत्तम सिद्ध इच्छा नभइकन अर्को आफैमा ठिकै राम्रै कुरालाई तपाईँले चाहिँ परमेश्वर र तपाईँको बिचमा राख्नु भएको छ कि एउटा पद भजन सङ्ग्रह 37 मलाई ती दिनहरूमा सिकाउनु भएको विभिन्न पदहरूमध्ये एउटा यो हो परमेश्वरले अनि भजन सङ्ग्रह 37:25 अनि यो पद कण्ठ गरेँ अनि त्यसपछि यो पद चाहिँ मैले प्रभुलाई भनिरहेँ आज पनि भनिरहन्छु मैले कि तपाईँ यो भन्न सक्नुहुन्छ स्वर्गमा तपाईँ बाहेक मेरो अरू को छ र अनि पृथ्वीमा पनि तपाईँ बाहेक म अरू कोही चाहदिनँ अब्राहमले त भन्न सक्थे त्यो दिन अनि तपाईँले भन्न सक्नुहुन्छ भजन शब्द 73 भन्नुपर्ने मैले मिस्टेक गरेँ 73:25 हो स्वर्गमा तपाईँ बाहेक मेरो अरूको छ अनि पृथ्वीमा पनि तपाईँ बाहेक म अरू कोही चाहदिनँ कस्तो छ है तपाईँको 26 पद पनि हेरौँ मेरो शरीर र मेरो हृदय हार्छन् अर्थात् फेल खान्छन् विफल हुन्छन् तर परमेश्वर सदाकालका निम्ति मेरो हृदयको बल अथवा चट्टान र मेरो भाग हुन्छ मेरो भाग हिस्सा है तपाईँको हिस्सा के हो यही संसारमा कुनै हिस्सा खोज्दै हुनुहुन्छ तपाईँले है मेरो हिस्सा चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ भन्न सक्ने व्यक्ति चाहिँ धन्यको हो त्योभन्दा अब ठुलो हिस्सा कहाँ पाइने होला प्रभु नै मेरो हिस्सा हुनुहुन्छ प्रभु नै मेरो बल हुनुहुन्छ तपाईँले भन्नै सक्नुहुन्न जबसम्म उहाँ र तपाईँको बिचमा अर्को कुरा छ त्यसलाई भनिन्छ मूर्ति अनि त्यसैले त्यो मूर्तिलाई फालिदिनुहोस् म भन्छु मिल्काइदिनुहोस् यदि नारायणघाटमा बस्नुहुन्छ भने नारायणी पारी मिल्काइदिनुहोस् यदि गैँडाकोटमा बस्नुहुन्छ भने अर्कोतिर मिल्काइदिनुहोस् जहाँ हुनुहुन्छ मिल्काइदिनुहोस् अनि यो निर्णय नगरेसम्म तपाईँ पढ्नुहुन्न तपाईँले थाहै पाउनुहुन्न परमेश्वरसँग हिँड्नु भनेको के हो तपाईँ मुक्ति पाउनु भएको होला है तर तपाईँले जान्नै हुन्न जस्तो कुरा चाहिँ अब्राहमले जाने त्यो दिन इसाकले बुझे त्यो दिन भारी भयङ्कर कुराहरू सिके त्यो दिन उनीहरूले परमेश्वरको बारेमा आफ्नो बारेमा तपाईँले केही पनि जान्नुहुन्न यस्तो कुराहरू सुन्नु मात्र हुन्छ तपाईँको अनुभवमा चाहिँ तपाईँ लिप्त हुन्छ तपाईँ गरिब हुन्छ तपाईँ धनी बन्नलाई चाहिँ प्रभुलाई आफ्नो हिस्सा बनाउनुहोस् अब फर्केर जाउँ 13 उत्पत्ति 22 अब उत्पत्ति 22:13-14 पद अनि अब्राहमले आफ्ना अनि हामीले चाहिँ 11-12 पद चाहिँ हेर्नेछौँ पहिला पनि हेरेको छौँ तर त्यसलाई चाहिँ के अरे पढ्नेछौँ अहिले त्यसलाई चाहिँ डिटेलमा अहिले नहेरे पनि अस्ति हामीले तब परम रूप 11 पढौँ तब परम रूपका दूतले स्वर्गबाट उनलाई पुकारेर भने अब्राहम अब्राहम अनि उनले भने हेर्नुहोस् म यहाँ छु अनि उहाँले भन्नुभयो त्यस केटामाथि आफ्नो हात नबढाऊ र त्यसलाई केही नगर किनकि अब म जान्दछु तिमी परमेश्वरको डर मान्दा रहेछौ किनभने तिम्रो छोरालाई तिम्रो एकमात्र छोरालाई पनि तिमीले मबाट रोकेर राखेका छैनौ अनि अब्राहमले आफ्नो आँखा उठाएर हेरे अनि हेर उनको पछिल्तिर एउटा थुमा झाडीमा आफ्ना सिंहहरू अल्झेर फसेको रहेछ। अनि अब्राहम गए र त्यस थुमालाई लिए र त्यसलाई आफ्नो छोराको सट्टामा होम बलि चढाए। 14 पद, अनि अब्राहमले त्यस ठाउँको नाम यहोवा यिरे राखे। यसकारण आजसम्म पनि परमप्रभुको पर्वतमा प्रबन्ध गरिनेछ भनी भनिन्छ। यहाँ देख्छौँ कि कहिले पनि परमेश्वरको यो परमेश्वरको इच्छा चाहिँ एउटा मान्छेलाई नै यसरी बलि चढाउने चाहिँ उहाँको इच्छा होइन। उहाँले चाहिँ यो जाँच गर्नुभयो अनि रोक्नुभयो जब जाँचमा पास भयो, अनि उसको सट्टामा चाहिँ त्यहाँ एउटा थुमा भनेको छ, अथवा यो चाहिँ एउटा साँड भेडा हो, पाठो होइन तर एउटा साँड भेडा, अङ्ग्रेजीमा ऱ्याम, आरएएम, जुन होम बलिमा चढाइन्थ्यो त्यो चाहिँ चढाइएको छ। यसले चाहिँ साँचो सट्टा, यसले चाहिँ सट्टामा भन्ने शिक्षा यहाँ दिन्छ। बाइबलमा चाहिँ येशू ख्रिस्ट हाम्रो निम्ति, हाम्रा पापहरूको निम्ति मर्नुभयो, धर्मी अधर्मीहरूको निम्ति दुःख भोग्नुभयो एकपल्ट क्रुसमा। घरिघरि भनेको छ हामी पापहरूको निम्ति पापहरूको निम्ति मरेर धर्मको निम्ति बाँचौँ भनेर उहाँले आफ्नै शरीरमा हाम्रो पापहरू बोक्नुभयो। हाम्रो सट्टामा भन्ने जुन शिक्षा छ, प्रतिस्थापनको शिक्षा भन्न सकिन्छ यसलाई। प्रतिस्थापन, हाम्रो सट्टामा उहाँले ठाउँ लिनुभएको, दण्डको ठाउँ लिनुभयो, दोषीको ठाउँ लिनुभयो, मृत्युको ठाउँ लिनुभयो, अनि हामीलाई चाहिँ धार्मिकता दिनुभयो, हामीलाई छुटकारा दिनुभयो, हामीलाई जीवन दिनुभयो। अनि यो शिक्षा चाहिँ दोस्रो कोरिन्थी 5:21 हामी पढ्छौँ। दोस्रो कोरिन्थी 5:21 सुन्दर पदलाई चाहिँ हेर्नुहोस्। किनकि उहाँमा हामी परमेश्वरका धार्मिकता बन्न पाऊँ भनेर पापै नजान्नु हुनेलाई परमेश्वरले हाम्रा निम्ति पाप तुल्याउनु भयो हाम्रो सट्टामा। त्यसैले हामी चाहिँ धार्मिकता पाउन सकौँ भनेर उहाँले हाम्रो पाप बोक्नु भयो। पहिलो कोरिन्थी 3:18 पनि हेरौँ, पहिलो पत्रुस 3:18, पहिलो पत्रुस 3:18, यहाँ लेखेको छ, किनकि हामीलाई परमेश्वर कहाँ पुर्याउनलाई ख्रीष्टले पनि धर्मी जनले अधर्मीहरूका निम्ति पापहरूको लागि एकपल्ट दुःख भोग्नुभयो र शरीरमा मारिनु भयो। प्रतिस्थापनको शिक्षा, अनि तपाईँले विश्वास गर्नुहोस् म अधर्मीहरूको निम्ति पाप रहित धर्मी येशु ख्रीष्टले दुःख भोगिसक्नु भयो, म अब म किन विश्वास नगर्ने, उहाँले मेरो निम्ति गर्ने, उहाँबाट अब म धार्मिकता सित्तैमा पाउन सक्छु। अनि यो कुरा पहिलो कोरिन्थी 15:3-4 पनि छ, अनि यो नै हो सुसमाचार वास्तवमा। पहिलो कोरिन्थी 15:3-4 त्यहाँ पल्टाउ, सुसमाचारको मुटुमा नै के छ भने यो प्रतिस्थापनको शिक्षा छ। सट्टामा इसहाकको सट्टामा त्यो साँड भेडा होम बलि चढायो, तपाईँको सट्टामा होम बलि प्रभु येशु ख्रीष्ट क्रुसमा चढाइनु भयो। अनि पहिलो कोरिन्थी 15:3-4 पढ्छौँ, किनकि सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यही कुरा सुम्पिदिएँ जुन कुरा मैले पनि पाएको थिएँ, अर्थात् पवित्र शास्त्रहरू मुताबिक ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो,
र गाडिनु भयो अनि पवित्र शास्त्र मुताबिक उहाँ तेस्रो दिनमा भौराइनु भयो। अस्ति मैले कसलाई सोधेको थिएँ तपाईँले सुसमाचार के हो बताउन सक्नुहुन्छ, अनि उहाँले भन्नुभयो ख्रिस्ट मर्नुभयो गाडिनु भयो भौरी उठ्नु भयो। मैले भने होइन, मुख्य कुरा नै छोड्नु भयो, ख्रिस्ट मेरो पापको निम्ति मर्नुभयो। खै त्यो ख्रिस्ट मर्नुभयो मात्र होइन, त्यो त इतिहास हो, तर ख्रिस्ट मेरो पापको निम्ति मर्नुभयो त्यो चाहिँ सुसमाचार हो। बुझ्नुहुन्छ, ख्रिस्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो, गाडिनु भयो, शास्त्रमति उहाँ तेस्रो दिनमा भौराइनु भयो। त्यसैले एउटालाई जीवन पाउनलाई अर्कोले जीवन दिनु पर्यो। इसाको सट्टामा धुमा, तपाईँको सट्टामा प्रभु यीशु ख्रीष्ट। अर्को कुरा, त्यो साँड भेडा त थुमाको सिंहहरू चाहिँ किन अब रामलाई त रोक्नुहुन्छ, ए अब राम रोक उसलाई त अगाडि बढ्न दिनु न, हो म जाने। त्यो परमेश्वरको डर मान्दो रहेछ। यसबाट पनि सिक्छौँ, परमेश्वरको डर मान्नु भनेको चाहिँ उहाँको यसरी आज्ञा पालन गर्नु हो जहाँ चाहिँ हामीले कुनै पनि कुरा बाँकी राख्दैन। परमेश्वरको डर मान्नु भने त्यही नै हो। अनि अब्राहम रोक्छ है, त्यही बेलामा पछाडि त्यही बेला मात्र देख्छ त्यहाँ त झ्याङमा, अनि म कल्पना गर्छु त्यो चाहिँ सायद काँडाको झ्याङ होला, उसको सिंहहरू चाहिँ त्यहाँ अल्झिएको छ, अनि त्यहाँबाट चाहिँ उसलाई निकालेर होम बलिको रूपमा त्यहाँ वेदीमा अर्पण गर्छ। यसले चाहिँ हाम्रो प्रभु यीशु ख्रीष्टलाई चित्रण गरिरहेको छ, जसले चाहिँ काँडाको मुकुट लगाउनु भयो, जब क्रुसमा हाम्रो निम्ति उहाँ बलि हुनुभयो, उहाँको सुन्दर तस्विर यहाँ देख्छौँ। अनि अब्राहमले त्यसपछि त्यो ठाउँ, यो अविस्मरणीय ठाउँ, त्यो अविस्मरणीय दिनको सम्झनामा उसले एउटा नाम राख्छ, यहोवा हिरे। यहोवा भनेको चाहिँ परमेश्वरको विशिष्ट नाम हो, म हुँ जो म हुँ, अर्थात् सदा सर्वदा जीवित जिउँदो अनन्त परमेश्वर, उहाँको नाम यहोवा। अनि यिरे चाहिँ देख्नु भन्ने शब्दबाट आउँछ, यो देख्नु र आ भन्ने शब्द देख्नु, अनि यिरे भनेको मतलब चाहिँ पहिले देख्नु अनि प्रबन्ध गर्नु है, देखेर त्यो प्रबन्ध गर्नु, त्यो छ शब्द। अङ्ग्रेजीको शब्द पनि त्यस्तै छ, प्रोभाइड भनेको भाइड भिडियो देख्नु, प्रोभाइड अगाडिबाटै त्यसलाई देख्नु र प्रबन्ध गर्नु, अगाडिबाट देख्नुलाई प्रबन्ध गर्नु भनेको छ। किन उसले चाहिँ यो ठाउँको नाम यहोवा यिरे राख्छ, किनभने परमेश्वरले चाहिँ अब्राहमलाई त्यो एकदम ठिक टाइममा अन्तिम घडीमा चाहिँ उसलाई रोकेर इसाको सट्टामा एउटा प्रबन्ध गर्नुभयो, एउटा बलि। परमेश्वरले अगाडिबाटै देख्नुभयो अनि त्यहाँ अगाडिबाटै त्यहाँ चाहिँ एउटा थुमा प्रबन्ध गर्नुभयो, एउटा प्रतिस्थापक इसाको सट्टामा। थुमा अथवा सानो भेडा, तर पाठ चाहिँ पर्खिनु पर्थ्यो, पाठ खोइ होम बलिको निम्ति परमेश्वरले चाहिँ कल्वरी क्रुसमा प्रबन्ध गर्नुभयो। परमेश्वरले नै प्रबन्ध गर्नुहुन्छ छोरा, अनि त्यसको लागि चाहिँ 1900 वर्ष अझ पर्खिनु नै थियो, जब चाहिँ ठिक समयमा त्यही ठाउँमा प्रभु यीशु ख्रीष्ट चाहिँ क्रुसमा संसारको पाप उठाइ लैजाने परमेश्वरको पाठकको रूपमा चाहिँ अर्पण गरिनु भयो। त्यसैले परमेश्वरले चाहिँ अघिबाटै हाम्रो खाँचो देख्नुभयो, हाम्रो पापबाट बचाउन हामीलाई मुक्तिदाताको खाँचो, उहिले भन्नुभयो आदम हवाले भर्खर पाप गरेका थिए, स्त्रीको सन्तानले चाहिँ ल्याउनुहुनेछ उद्धार र मुक्ति, अनि हाम्रो निम्ति चाहिँ उहाँले प्रबन्ध गरिदिनु भयो, नत्र भने यो नभएको भए हामी मर्नै पर्थ्यो अनन्त अनन्तसम्म। अनि त्यो थुमा चाहिँ इसाको प्रतिस्थापक थियो, अनि परमेश्वरको पाठ हो प्रभु यीशु ख्रीष्ट चाहिँ सारा संसारको निम्ति प्रतिस्थापक भयो, सारा संसारको लागि, जुन चाहिँ कहाँ लेखेको छ यो 1:29
हामी त्यो सन्दर्भ पढौँ। यौहन्ना 1:29 बप्तिस्मा दिने यौहन्नाले औँल्याउँदै प्रभु येशूलाई देखाउँदै उसले भनेको यो कुरा यौहन्ना 1:29 पढ्छौँ। भोलिपल्ट यौहन्नाले येशूलाई आफूका आइरहनु भएको देखेर भने, हेर परमेश्वरका थुमालाई अथवा पाठोलाई जसले संसारको पाप उठाइ लैजानु भन्छ। म सोध्न चाहन्छु अन्तिममा प्रश्न अनि सकिन्छ मेरो भाग यहाँ, तपाईँको सट्टामा चाहिँ को छ त? तपाईँको पाप बोकिदिने, तपाईँलाई धार्मिकता दिने, तपाईँ स्वर्ग पुर्याउने होइन? मान्छेहरूले भन्छन् कि जहाँबाट गए पनि त्यही ठाउँ पुग्ने हो, नाम मात्र फरक फरक हो, जताबाट गए पनि हुन्छ। म सोध्न चाहन्छु, खै त तपाईँको पाठ होम बलिको पाठ खै तपाईँको, तपाईँको निम्ति मर्दिने खोइ? मेरो छ, तपाईँको पनि छ, जसले विश्वास गर्नुभएको छ प्रभु येशू ख्रिस्ट मेरो बलिदान। आउनुहोस् एउटा भजन गर्न समय छैन जस्तो, अनि मैले यहाँ त्यसैले यहीँ नै रोक्नेछौँ र ब्रेक लिनेछौँ हामी अब 15 मिनट। छोटो प्रार्थना गरौँ। धन्यवाद।